وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے جہاں رنگ. میزبان بہجت جلانی کے ساتھ میرے ساتھ پروڈیوسر ہیں ارسلان شریف اور انجینئر ہیں نک ایوانوف. میڈیم ویو 972 کلو ہرٹس کے علاوہ آپ آن لائن بھی یہ پروگرام سن رہے ہیں. اردو ویو .com پر لاگ ان کیجیے اور آڈیو اسٹریم پر کلک کرتے ہوئے ہماری براہ راست نشریات سماعت فرمائیے. پروگرام نشر ہونے کے بعد آپ اسے اردو ویو کی ویب سائٹ، فیس بک اور ٹویٹر پر بھی سن سکتے ہیں اور اپنی رائے دے سکتے ہیں. آج پروگرام جہاں رنگ میں ہم اپنے سننے والوں کو پاکستان کے 70ویں یوم آزادی پر مبارکباد پیش کرتے ہیں. بہترین دعاؤں کے ساتھ پروگرام کا آغاز کرتے ہوئے بات کریں گے پاکستان کی طرف سے یوم آزادی کے موقع پر دہشت گردی کو جڑ سے اکھاڑنے اور کشمیریوں کی حمایت کے عزم پر بھارت کا پاکستان سے بات چیت پر مشروط آمادگی کا اظہار، طالبان کے ساتھ امن بات چیت کے امکانات ایک بار پھر، پاکستان افغانستان کی توقعات، نیو یارک کی ایک مسجد کے پیش امام اور ان کے ساتھی کو گولی مارنے کی واردات، اور اس کے ساتھ ساتھ امریکہ ہی میں ملواکی میں تشدد کی صورتحال سامنے آئی ہے، ایک جائزہ پیش کریں گے اور آخر میں شام اور عراق میں داعش کی صورتحال پر اپنے تجزیہ کاروں اور ماہرین سے رائے لیں گے. پاکستان کے وزیر اعظم نواز شریف نے اتوار کو اپنے ملک کے یوم آزادی کو بھارت کے زیر انتظام کشمیر میں جاری تحریک سے منسوب کرنے کا اعلان کیا. ملک کے 70ویں یوم آزادی کے موقع پر اپنے پیغام میں وزیر اعظم نے کہا کہ یہ یوم آزادی اس حقیقت کی وجہ سے بھی یادگار ہے کہ اس وقت بھارتی کشمیر میں آزادی کا جذبہ اپنے عروج پر ہے. پاکستانی وزیر اعظم نواز شریف کے اس بیان پر بھارت کی طرف سے رد عمل سامنے آیا ہے، اور ایک ایسے وقت پر یہ یوم آزادی بھی منایا جا رہا ہے جب ایک طرف اس ملک کے اپنے مشرق اور مغرب میں واقع دونوں پڑوسیوں یعنی بھارت اور افغانستان کے ساتھ تعلقات میں کشیدگی ہے، اور حالیہ مہینوں میں پاکستان کے مختلف علاقوں میں ایک بار پھر دہشت گردی کے واقعات رونما ہونا شروع ہوئے. اسی ماہ کوئٹہ میں سول ہسپتال کے باہر ہونے والے بم دھماکے میں 72 افراد ہلاک ہو گئے تھے، اور ملک کی سیاسی اور عسکری قیادت نے دہشت گردی کے مکمل خاتمے تک شدت پسندوں کے خلاف بھرپور کارروائیاں جاری رکھنے کے عزم کا اظہار کیا. اتوار کو اسلام آباد میں صدر ممنون حسین نے یوم آزادی کی مرکزی تقریب سے خطاب کرتے ہوئے کہا کہ ملک میں پائیدار امن کی بحالی کے لیے ظاہر اور پوشیدہ ہر دشمن کا پیچھا کر کے اسے تباہ کیا جائے گا. انہوں نے کیا کہا، یہ آپ کو سنوائے.
دیدہ و نادیدہ دشمن کو بھاگنے نہیں دیا جائے گا. اس طرح کے افسوسناک واقعات کے باوجود یہ ایک حقیقت ہے کہ نیشنل ایکشن پلان کے تحت آپریشن ضرب عزم کے نتائج حوصلہ افزا رہے ہیں، اور اب یہ کامیابی کے آخری مراحل میں ہے. مجھے پورا اعتماد ہے کہ ہم ایک نئے عزم کے ساتھ بھرپور کارروائی کر کے دہشت گردی کا مکمل خاتمہ کرنے میں کامیاب ہو جائیں گے، اور یہ ناسور پھر کبھی سر نہ اٹھا سکے گا.
یہ ابھی آپ پاکستان کے صدر ممنون حسین کو سن رہے تھے. تو آئیے اب ہم بات کرتے ہیں، ہمارے ساتھ ہیں اس وقت پروفیسر فیضان حق. جیسا کہ آپ جانتے ہیں وہ بفلو یونیورسٹی میں یہاں پر درس و تدریس سے وابستہ ہیں امریکہ میں، لیکن آج کل پاکستان میں ہیں جہاں پر وہ اپنے ایک جائزہ مشن کے بارے میں پاکستان کے بارے میں ہمارے سننے والوں کو بھی بتائیں گے اپنے تجربات سے اور اپنے مشاہدات کے بارے میں. اور اس وقت ہمارے ساتھ تجزیہ کار کے طور پر بھی بات کر رہے ہیں. ہمارے ساتھ ہم کوشش کر رہے ہیں کہ سینیٹر لیفٹیننٹ جنرل عبد القیوم کے ساتھ بھی ہم بات کر سکیں، لیکن جیسا کہ آپ جانتے ہیں آج یوم آزادی ہے اور اس موقع پر بہت سی مختلف تقریبات میں شرکت کرنا ان لوگوں کے لیے ضروری ہوتا ہے. جنرل صاحب اگر ممکن ہو سکا تو ہمارے ساتھ ضرور بات کریں گے، اور ہم کوشش کریں گے کہ پروگرام میں کسی بھی وقت اگر ان سے بات ہو سکے تو ہم ان سے ضرور بات کریں. السلام علیکم پروفیسر فیضان.
جی وعلیکم السلام.
بہت بہت شکریہ، آپ پاکستان میں ہیں اور ہمارے ساتھ بات بھی کر رہے ہیں، اور وہاں پہ ہم نے جیسا کہ اپنے سننے والوں کو بتایا کہ بتائیں گے بھی کہ مشاہدات کیا رہے پاکستان کے بارے میں، کیونکہ ہم بہت ساری باتیں کرتے ہیں دہشت گردی کے بارے میں اور منفی صورتحال کے بارے میں، لیکن پاکستان میں ان 70 سالوں میں جہاں بہت ساری منفی چیزیں دیکھی گئی ہیں وہاں پر کچھ نہ کچھ مثبت باتیں بھی ضرور ہوئی ہیں، اس بارے میں ہم بات تو کرتے ہیں. پہلے ایک سوال کا جواب دیجیے، بعد میں ہم بھارت سے ہمارے ساتھ بھی تجزیہ کار ہوں گے اور پھر اس طرف سے بات ہم ان کے ساتھ کریں گے. آپ یہ بتائیے گا کہ بھارت کے زیر کنٹرول کشمیر میں مبینہ زیادتیوں کے بارے میں پاکستان نے اس مرتبہ بھرپور انداز میں اپنی حمایت کا اعلان کیا ہے، اس سے کشمیری عوام کے موقف کو کس حد تک تقویت ملے گی؟
جی سب سے پہلے سننے والوں کو بہت سلام دعا اور پیار، اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے، اور پاکستان میں سننے والوں کو ان کا یوم آزادی بہت مبارک ہو. اور یہ واقعی یوم آزادی جو ہے کئی سطح پر صحیح معنوں میں آزادی کا یوم ہے. तो एक 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 मौके पर मुझे बात करने का मौका मिला था वहां पे वाशिंगटन में, तो मैंने कहा था कि कश्मीर को कश्मीर सिर्फ कह देना जो है वो ज्यादती हो जाती है, क्योंकि कश्मीराइजेशन हो चुकी है खासी हद तक पाकिस्तान के इलाकों की, क्योंकि यहाँ पर कश्मीरी लोगों में रिश्तेदारी, उनके साथ मिलना जुलना बहुत पुराना हो चुका है, और कराची तक अगर आप देखें तो वो रिश्तेदारियाँ, वो मिलना जुलना, वो कनेक्शन मौजूद है। तो कश्मीर की जो जद्दोजहद है, और अगर हमारे दोस्त सरहद के उस पार भी सुन रहे हैं तो उनको भी ये जानना चाहिए, वो पाकिस्तान की रगो पै में है, तो उसको अलहदा करना, उसको ये समझना कि इसके बगैर गुजारा हो सकता है या कोई पॉलिटिकल मनूवरिंग जो है वो किसी तरह वो दूसरी तरफ ले जाएगी, ये मुमकिन है नहीं। और वो एक चीनी दानिश्वर ने कहा था कि अगर एक एक साल नहीं तो 10 साल, 10 साल नहीं तो 50 साल, 50 साल नहीं तो 100 साल, लेकिन इवेंचुअली ये जो उसका मुंतकी अंजाम यही होगा कि वो हिस्से जो कि पाकिस्तान के साथ कुदरती उनका ताल्लुक है वो पाकिस्तान की दस्तरस में बहरहाल जो है एक ना एक तरीके से आ जाएंगे, क्योंकि ये कुदरती एक फ्लो है तारीख का, हिस्ट्री का, और उसके खिलाफ जाना बहुत देर तक जो है बहुत ज्यादा एनर्जी लेता है, और ये वो हकीकत है जो कि मेरा ख्याल है कि हिंदुस्तान को शायद मजबूर करे सोचने पे कि और उनके तर्ज अमल पे और उनकी हिकमत अमली पे, किस पे अगर नजर सानी हो तो बेहतर है। और यहाँ पर कश्मीर की मूवमेंट जो है वो मुझे बहुत स्ट्रांग नजर आई, जहां जहां गया वहां मैंने देखा कश्मीर के बारे में तो खैर नारे वगैरह तो लिखे ही होते हैं, लेकिन लोग अपनी गुफ्तगू में भी इजहार करते हैं आम लोग, और जब आम लोगों तक बात पहुंच जाती है तो इसका मतलब है कि वो तहरीक जो है वो बहुत जवान है और बहुत तवाना है।
अच्छा, दहशतगर्दी को जड़ से उखाड़ने के अज़्म के बारे में मुस्बत तौर पर किस हद तक आप पुरउम्मीद हैं? दहशतगर्दी जाहिर है कि एक रवैया है, एक अंदाज़े फिक्र है, इसको दूर करने के लिए क्या मौसर इकदाम आपने देखे जो उठाए जा रहे हैं? ज़र्बे अज़्ब जाहिर है इसके बारे में हम अपने सुनने वालों से बेशुमार और बड़ी तफसीली बातचीत करते आ रहे हैं, आप इसको किस तरह से देखते हैं?
जी, इसमें जो ज़र्बे अज़्ब है वो यकीनन कामयाब है। जब मैं लाहौर एयरपोर्ट पे उतरा, अभी कुछ अर्सा और मैं गुजारूंगा पाकिस्तान में, तो उसमें मैंने ये देखा कि एयरपोर्ट जो था वो साफ सुथरा था, लाहौर का शहर साफ सुथरा था और इंतजाम बहुत अच्छे थे, और इसका क्रेडिट जो है बहरहाल लाहौर के लोगों को और लाहौर की मैनेजमेंट को और वो जो वहाँ हमारे वज़ीर आला हैं लाहौर के, पंजाब के शहबाज शरीफ, उनको जाता है। और मैंने देखा कि लोग अपने आप को महफूज तसव्वुर करते थे। एक खातून ने मुझे कहा कि पहले मैं अपनी गली से दूसरी गली में, अपनी सड़क से दूसरी सड़क पे जाना जो थी खतर में, अपने आप को गैर महफूज तसव्वुर करती थी, लेकिन अब हम शाम को टहलने के लिए निकलते हैं। ये एक बहुत बड़ा कॉम्प्लीमेंट है पाकिस्तान की लॉ इन्फोर्समेंट एजेंसीज के लिए और पुलिस के लिए और मिलिट्री के लिए, लेकिन ये हर जगह ऐसा नहीं है अनफॉर्चुनेटली, तो उसमें यकीनन बेहतरी आई है। और जब आप देखते हैं कि आम शहरी आपसे इस एतमाद के साथ बात करता है, तो जैसे कि मैं बाहर से आया हूँ या और लोग आते हैं, तो उनमें भी ये बात उनके दिल में ख्वाहिश पैदा होती है कि हम दोबारा आएं और हम ज्यादा अरसे के लिए रहें। और ये एक वजह थी मेरे सोचने की कि मैं ज्यादा अरसे तक रुकना मुझे चाहिए। और इस तरह जो और जो हम देखते हैं कि ये मगर ये एक जगह जाकर नाकाम हो जाता है ज़र्बे वो ये है कि जब सिविल सोसाइटी यानी कि जो सिविल गवर्नमेंट है उनके पास जब बातचीत आती है, उनके इंतजाम में अभी तक मुझे वो बेहतरी नजर नहीं आई जो आनी चाहिए। और ये वो जगह है जहां पर गरचे के मैं पाकिस्तान में हूँ, मगर मैं ये अपना इजहार करना चाहूंगा, एक डिससेटिस्फैक्शन है, और वो डिससेटिस्फैक्शन इससे पहले कि वो डीमोरलाइज कर दे उन अचीवमेंट्स को जो कि बड़ी कुर्बानियों के बाद हासिल की गई हैं, उस तरफ तवज्जो देना जिसको कहते हैं ना कि बिजली की तेजी से बहुत जरूरी है, क्योंकि जो ये जो बज़ाहिर एक तरह का तफावत या फर्क नजर आता है कि एक तरफ तो मिलिट्री इस्टेब्लिशमेंट है और जो कि आर्मी है जो कि बहुत कुर्बानियां दे रही है, काम कर रही है, दिन रात एक किया हुआ है और लोगों को, और उधर पुलिस की जो फोर्सेज हैं वो भी पूरी तरह जारी हैं, उनकी ट्रेनिंग हो रही है, वो सब कुछ कर रहे हैं, मगर ये मार धाड़ का सिलसिला, ये पकड़ धकड़ का सिलसिला, ये तभी नतीजा बोल उसका होगा जब वहां पर आगे कोई इंतजाम होगा उनको संभालने का। अब वही चीज जो है पॉलिटिकल कनेक्शन, कौन किसको जानता है, किसकी फाइल किसके पास है, वो अगर उसी रट में दोबारा फंस गए تو یہی لوگ جنہوں نے اتنی قربانیاں دی ہیں یہ جب انسیٹل ہوں گے تو اس کا نتیجہ جو ہے وہ یقیناً سول گورنمنٹ اور سول سوسائٹی اور جو پورا پاکستان ہے اس کو بھگتنا ہوگا. اور یہ ایک اور یہ سیلف سروائیول کی بات ہے. اگر ہمارے اور یہ میں کچھ ہمارے حلقوں میں یہاں پہ جن جن سے ملا ہوں کچھ اہل اثر و رسوخ بھی اس میں شامل ہیں, ایک دو میٹنگ میری اسلام آباد میں بھی ہوں, تو اس میں نے برملا یہ بات کہی ہے کہ دیکھیے کہ اگر آپ چاہتے ہیں کہ آپ الزام ہے بزنس مین پر کہ وہ پیسے بناتا ہے, سیاستدان پہ الزام ہے کہ وہ زیادہ طاقتور ہونا چاہتا ہے اور وہ زیادہ پیسے بنانا چاہتا ہے اور ہر کوئی پیسے کے پیچھے بھاگ رہا ہے, چلیں ہم یہ حقیقت مان لیتے ہیں, اس میں اچھے لوگ ہر جگہ ہوتے ہیں برے لوگ بھی ہر جگہ ہوتے ہیں, لیکن چلیے یہ حقیقت ہم مان لیتے ہیں کہ پاکستانی سیاستدان, پاکستانی تجارت کرنے والا, پاکستانی تاجر, پاکستانی ایکسپورٹر, ہر کوئی جو ہے وہ یہ چاہتا ہے کہ زیادہ سے زیادہ حاصل کرے. آپ نے زیادہ سے زیادہ حاصل کرنا ہے تو اس کے لیے ایک سوسائٹی آپ کو چاہیے جو آپ کو لانچ کر سکے, ورنہ چھوٹے چھوٹے غریب لوگ جو مجبوری کی حالت میں ہوں ان پر آپ جب حکومت کرتے ہیں تو آپ بھی ایک کمزور لیڈر ہیں, آپ ایک کمزور حکمران ہیں, آپ ایک کمزور سیاستدان ہیں, ایک چھوٹے سے تاجر ہیں. اگر آپ چاہتے ہیں کہ آپ بہت زیادہ پیسہ بنائیں تو ایسا نہیں ہونا چاہیے کہ پورے پاکستان میں 2-3 بلینئرز ہوں, بلکہ جس طرح نیو یارک میں, لندن میں, دبئی میں, دوسری جگہوں پر پوری کی پوری اسٹریٹس ہیں بلینئرز کی, ایسی آپ کی بھی اسٹریٹس ہوں, اس میں آپ ایک دو ٹریلینئر جو ہیں وہ بھی بنائیں, تاکہ آپ کی اگر عام آدمی جو ہے اس کو آپ ایلیویٹ کرتے ہیں, اس کی سطح کو آپ بلند کرتے ہیں تو آپ کی سطح خود بخود بلند ہو جاتی ہے, پوری دنیا میں آپ کو عزت کی نگاہ سے دیکھا جاتا ہے. ابھی ایسا نہیں ہے کیونکہ ہمارے ممالک کے جو کرتا دھرتا ہیں, جو سیاستدان ہیں, وہ چھوٹی سی چیز پر خوش ہیں. وہ کہنا تو ہی ناداں چند کلیوں پر قناعت کر گیا, ورنہ وہ آپ بہجت میری مدد کیجیے گا کہ ورنہ چمن میں علاج تنگی داماں بھی ہے, شاید میں نے کہیں اس شعر کو قتل تو نہیں کر دیا.
یہ مجھے شعر بالکل مجھے معلوم ہے اس کا, لیکن وہی بات ہوگی کہ اگر ایک لفظ ادھر ادھر ہو جائے گا تو میرا خیال ہے میرے لیے بھی مناسب نہیں ہوگا, تو اس لیے میرا خیال ہے کہ لیکن مفہوم پہنچ گیا, لیکن ہاں جی لیکن مفہوم بالکل پہنچ جاتا ہے. اور بالکل جیسا کہ بہت عرصے سے یہ بات کی جا رہی ہے جو کہ آپ کے اس سارے تجزیے سے بھی ظاہر ہوتا ہے کہ سیکیورٹی کے امور کو سیاسی امور سے ہٹا کر دیکھنا چاہیے اور اس کے اوپر کوئی کسی طرح کی مصالحت یا کمپرومائز نہیں ہونا چاہیے. پروفیسر فیضان ہمارے ساتھ ہیں اب بھارت سے, پرتاپ سوم وانشی صاحب ایک اور بڑا ممتاز نام ہے ہمارے پروگراموں کا, تو آئیے کچھ بات کرتے ہیں. آج کافی مشکل اس وقت دور ہے پاکستان اور بھارت کے درمیان, اور ایسے بہت سارے مشکل ادوار میں ہم نے اپنے تجزیہ کاروں سے آپ لوگوں سے بات کی ہے تاکہ اور چیزوں کو آگے بڑھانے کے لیے, تو آئیے دیکھتے ہیں کہ چھوٹی چھوٹی چیزیں کیا ہیں جو اس وقت پاکستان اور بھارت کے درمیان نزاع کا باعث بنی ہوئی ہیں. بھارت نے یہ کہا کہ وہ پاکستان کے ساتھ تمام متعلقہ معاملات پر بات چیت کرنا چاہے گا اور اس دن میں پاکستان کی پیشکش کا خیر مقدم کرے گا, لیکن ساتھ ہی اس نے بعض شرائط کا بھی اعلان کیا ہے. بھارتی دفتر خارجہ کے ترجمان وکاس سوراپ نے ٹویٹر پر ایک بیان میں کہا کہ اس وقت ضرورت ہے کہ پاکستان سرحد پار سے بھارت میں ہونے والی دہشت گردی کی معاونت بند کرے. انہوں نے یہ بیان پاکستان کے مشیر خارجہ کی طرف سے اس پیشکش کے جواب میں دیا جس میں کہا گیا کہ پاکستان بھارت کے ساتھ جموں اور کشمیر پر بات کرنا چاہتا ہے. بھارتی کشمیر میں گزشتہ ماہ ایک علیحدگی پسند کمانڈر برہان وانی کی سیکیورٹی فورسز کے ہاتھوں موت اور پھر وہاں ہونے والے مظاہروں میں 50 سے زائد افراد کی ہلاکت سے صورتحال پر پاکستان نے اپنی تشویش کا اظہار کرتے ہوئے عالمی برادری سے اس کا نوٹس لینے کو کہا, لیکن بھارت نے اسے اپنے اندرونی معاملات میں مداخلت قرار دیتے ہوئے پاکستان کی تشویش کو مسترد کیا اور یہ الزام عائد کیا کہ اسلام آباد کشمیر میں بھارتی کشمیر میں تشدد کو ہوا دے رہا ہے. پاکستان اس الزام کو مسترد کرتے ہوئے کہتا ہے کہ وہ کشمیریوں کی سفارتی اور سیاسی حمایت تو جاری رکھے گا, اور گزشتہ جمعے کو ہی مشیر خارجہ سرتاج عزیز کا یہ بیان بھی سامنے آیا کہ وہ کشمیر پر بھارت سے بات چیت کرے گا. تو یہ ساری صورتحال سامنے ہے, خاص خاص نکات ہیں جو کچھ دنوں سے ان دونوں ملکوں کے درمیان مزید تلخی اور کشیدگی کا باعث بنے ہوئے ہیں. سو وانشی جی, پروگرام میں آپ کو ہم آپ کا خیر مقدم کرتے ہیں, ویلکم کہتی ہوں. اس سارے ماحول میں یہ فرمائیے گا کہ دونوں ملکوں کے درمیان کسی بھی نوعیت کے مثبت یا پازیٹو بات چیت کا کیا پاسبلٹی امکان دیکھتے ہیں آپ؟
دیکھیے, ہونا تو اسے یہ تھا کہ 14-15 تاریخ آج پاکستان کا انڈیپینڈنس ڈے ہے, کل ہمارا انڈیپینڈنس ڈے ہے.
جی,
یہ ایک آزادی کی لڑائی ہے جس کو ہم نے مل کے جیتا تھا. उसके बाद जो एक लड़ाई थी वो गुरबत की लड़ाई जिसको लड़ना चाहिए वहां लड़ना चाहिए था। और अगर आप ये देखें तो जो डिस्पैरिटीज है गरीब अमीर के बीच में वो पाकिस्तान में, इसके भी मेरे जो दोस्त मुझे बताते हैं कि साहब इस्लामाबाद में क्या तरक्की हुई है, कराची कैसे बदला है, लेकिन सवाल ये है कि वहां के गांव तो नहीं बदले हैं। सेम हाल हिंदुस्तान के गांवों का है, हिंदुस्तान के उन इलाकों का है जो पिछड़े इलाके हैं। सवाल ये है कि हम उन इलाकों के लिए बात करते अगर मिलजुल के सब चीजें होती, लेकिन अब ये बात जो कि बहुत जरूरी बात है, इस बात को जब मैं कहता हूं तो इसको आइडियल बात कह दी जाती है कि साहब ये एक आइडियल बात है जो कि पॉसिबल नहीं है, उस पर बात करना, क्योंकि बातचीत घूम फिर के उन तीन चार बातों पर आ जाती है जिनका फिलहाल कोई सोल्यूशन होता हुआ दिखता नहीं है। तो मेरे जैसे लोग बड़े भारी मन से आज की तारीख में ये कहना चाहते हैं कि साहब बातचीत तो हम वो करें कि 15 अगस्त से एक नया हिंदुस्तान बनाने की बात करें और एक नया पाकिस्तान 14 अगस्त से एक नया पाकिस्तान बनाने की बात वहां शुरू होती। लेकिन सवाल ये है कि जो मौजूदा माहौल है वो जाहिर तौर पे ऐसा है कि उसकी कोई सूरत अभी दिखाई पड़ती नहीं है। और ये जो बयान है इसमें हम लोग कई बार आपके शो में चर्चा कर चुके हैं
जी, यही बात हमने कही जी।
डर हमें पता होता है कि अब यहां तक बात आई है तो यहां से बात कैसे कुछ दिन बिगड़ेगी, फिर कुछ दिन आगे चलेगी, फिर आगे चल के मतलब मुझे लगता है कि अगर पिछले तीन चार वर्षों को उठा के देखें
जी,
तो बहुत फिक्स टाइप की चीजें हैं, फिक्स टाइप के बयान हैं। और हम जैसे लोग जो कमेंट करते हैं, अपनी राय रखते हैं, एनालिसिस करते हैं, उनके पास भी जुमले भी पुराने होते जा रहे हैं,
बिल्कुल
दिक्कतें भी वही बनी हुई हैं।
इसलिए ना सोमवंशी जी, इसलिए कि वही बात होती है कि हिर फिर के हम एक ही दायरे में घूमते हैं कि कभी एक कदम आगे चले गए तो कभी एक कदम पीछे आ गए। यही बात हम अपने सुनने वालों से कहते हैं कि हम जैसे लोगों के लिए बहुत मुश्किल हो जाता है कि फिर सूरत हाल का तजिया कैसे करें। अपनी उम्मीद का इजहार करते हैं, तवक्को का इजहार करते हैं, हमारे तजियाकार उसी तरह से आगे लेके चलना चाहते हैं, लेकिन फिर पता चलता है कि कोई एक ऐसा धचका आया कि बहुत सारी चीजें पीछे चली गई। तो मैं इसी सिलसिले में थोड़ी सी बात और करते हैं, प्रोफेसर फैजान से उनकी राय लेते हैं। प्रोफेसर फैजान, एक जो बहुत बड़ा मसला है कश्मीर का और पाकिस्तान के जो ज़ेर इंतज़ाम कश्मीर है और भारत के ज़ेर इंतज़ाम कश्मीर है, इन दोनों के बारे में और ख़ास तौर पर आजकल भारत के ज़ेर इंतज़ाम कश्मीर के बारे में एक बड़ी तहरीक ने हवा पकड़ी हुई है और पाकिस्तान ने उसकी भरपूर हिमायत करने का भी अज़्म का इजहार किया है आज ख़ास तौर पर आज के दिन के लिए। तो आप इसको लेकिन इन सारी जो और तलखियां इनके साथ चलते हुए दोनों मुल्क इतने बड़े मसले पर किस तरह से बात कर सकते हैं, कोई तरीका नजर आता है क्या? प्रोफेसर फैजान
जी, जहां तक जी मौजूद हूं। देखिए जो इस वक्त के हालात हैं उसमें कोई ऐसा एतमाद दोनों ममालिक में नहीं है, और ये जो जिस चीज की जिक्र मेरे दोस्त ने किया बिल्कुल ऐसे ही जो सोच है वो मेरे अंदर भी पाई जाती है। लेकिन इसमें यह है कि हमें बातचीत करते रहना चाहिए, हमें उम्मीद का इजहार करते रहना चाहिए, मगर जमीनी हकायक जो है वो शायद इस बात पर मजबूर कर दें खासकर भारत को कि वो इस बात को संजीदगी से ले। हुआ यूं है कि पिछले कुछ सालों में भारत की जो थिंक टैंक्स हैं या पॉलिसी मेकर जो हैं वो नियो कंजर्वेटिव थिंक टैंक से बहुत मुतासिर हुए हैं अमेरिका की, और वो चाह रहे हैं कि ये जारहियत जो है वो रास्ता है आगे बढ़ने का। और इस वजह से वहाँ की जो सिविल सोसाइटी है जो कि पाकिस्तान के साथ ही नहीं बल्कि पूरी दुनिया के साथ अम कायम करना चाहती है, खासकर जो लेफ्ट ऑफ द सेंटर हैं वो लोग ना सिर्फ मुतासिर हुए हैं बल्कि बहुत कंप्रोमाइज हो चुके हैं। इस वजह से वहां से ये जो बिलिजरेंस आ रही है उस बिलिजरेंस की वजह से हम देखते हैं कि पाकिस्तान अपने आप को ट्रैप महसूस करता है। और आपको अगर आप मुझे थोड़ी सी इजाजत दें तो जो चार तहजीबें बड़े सगीर में बसती हैं उसमें हम इंडस वैली वाले लोग हैं जो पाकिस्तान में बसते हैं। इंडस वैली लोगों का एक खास कैरेक्टर है, उनको अगर जब कॉर्नर करते हैं तो वो सबसे ज्यादा बहादुर, सबसे ज्यादा क्रिएटिव और सबसे ज्यादा एग्रेसिव होते हैं। अगर आप ट्रैप कर देंगे या उनको एहसास दिलाएंगे तो उसका नतीजा जो है वो ये है कि दे विल रिएक्ट, बहुत बुरी तरह वो रद्द अमल देंगे। ये हमारी नेचर में है और ये इसी नेचर में था कि एक मुल्क जो कि पहले नहीं था वो बन गया, इसी नेचर में था कि वो एटमी प्रोग्राम जो कुछ भी नहीं था कुछ बन गया। तो इस लिहाज से मेरी ये बड़ी दस्तबस्ता अर्ज होगी सुनने वाले कानों के लिए जो कि हमारे हमसाए में बैठे हैं, क्योंकि अब मैं पाकिस्तान में हूँ भारत में, कि जो ये ब्लिजरेंस है इसको कम किया जाए, इसका टेम्परेचर नीचे लाया जाए اور باقی جو ایک وقت تھا کہ ہم سب پر امید تھے کہ یہ جو فری ٹریڈ کے جو سلسلہ جو نکلا ہے, یہ جو ٹرینڈز نکلے ہیں, اس سے بہت فائدہ ہوگا. لیکن افسوس یہ ہے کہ خاص کر 9/11 کے بعد, اس کے بعد جو پے در پے جو دہشت گردی کی وبا پھیلی ہے, اس کی وجہ سے اسٹیٹ بارڈرز جو ہیں وہ بہت اسٹرانگ ہو چکے ہیں, اور وہ جو ٹریڈ کا جو کانسیپٹ تھا وہ مدھم پڑ گیا ہے, اور نیشنلزم جو ہے اس نے ٹیک اوور کر لیا ہے. اب اس میں اگر ہم بھارت کا مقابلہ پاکستان سے کرتے ہیں, تو پاکستان میں بڑی کلیئر ریئلائزیشن ہے اس بات کی کہ انڈیا کے ساتھ ہمیں تعلقات بہتر کرنے ہیں, چاہے وہ آپ کسی بھی لیول کے بندے سے بات کریں, اور کسی بھی, چاہے وہ ڈیفنس کا ہو یا سول سوسائٹی کا ہو. لیکن میں یہ دیکھتا ہوں کہ بھارت میں یہ ریئلائزیشن نہیں ہے ان کی سوچ میں, ان کے بیانات میں, اور خاص کر آج کل کی سیاسی حکومت کے بیانات میں, کہ وہ یہ بات سمجھتے ہوں کہ پاکستان کی سٹیبلٹی جو ہے وہ انڈیا کے انٹرسٹ میں ہے, نیشنل انٹرسٹ میں ہے. اگر پاکستان ڈی سٹیبلائز ہوتا ہے تو انڈیا از ناٹ فار اوے, انڈیا نیکسٹ ڈور ہے. اور جس جو کیپیبلٹی پاکستان کے پاس ہے, جس کیپیبلٹی کو پاکستان نے ڈیمونسٹریٹ کیا ہے, اس کو انتہائی سنجیدگی سے لینا چاہیے. اور اگر خدا نخواستہ کسی بھی صورت میں پاکستان جو ہے وہ یہ فیصلہ کر لیتا ہے کہ ٹھیک ہے بھائی, اگر ہم اتنے ہی برے ہیں تو پھر ہم برے ہی صحیح, لیٹس ڈو اٹ آل, تو پھر کیا ہوگا. تو یہ وہ راستہ ہے جو کہ لوز لوز سچویشن ہے. جو ون ون سچویشن ہے وہ یہ ہے کہ پاکستان کی اسٹیبلٹی جو ہے اس بات کو سمجھا جائے اور انٹرنلائز کیا جائے کہ انڈیا کے نیشنل انٹرسٹ میں ہے.
اچھا فیضان ہمارے ساتھ رہے گا. سو منچی صاحب, آپ سے مجھے سوال لینا ہے. ابھی آپ نے فیضان کی بات سنی, اس پروفیسر فیضان کی اس بات کے بعد آپ بھی اپنا تجزیہ ضرور دیجیے گا اس بات کے اوپر. لیکن ہمیں اس وقت ہمارے ساتھ ہیں سینیٹر لیفٹیننٹ جنرل ریٹائرڈ عبد القیوم, پاکستان مسلم لیگ نون نواز سے ان کا تعلق ہے, اور اس وقت وہ ہمارے ساتھ ہیں, اور ان کے پاس وقت بہت محدود ہے کیونکہ وہ ایک خاص میٹنگ سے اٹھ کر آ رہے ہیں. بہت بہت شکریہ جنرل صاحب آپ کا, السلام علیکم, اور آپ کو یوم آزادی کے موقع پر ہم اپنے پروگرام میں بھی خوش آمدید کہتے ہیں, آپ کے لیے مبارکباد دیتے ہیں پاکستان کے لوگوں کے لیے اس پروگرام کے حوالے سے. یہ مجھے فرمائیے گا کہ 70 برس کی عمر میں پاکستان میں وہ کیا مثبت نمایاں پیش رفت ہوئی ہے جس کا ذکر کرنا ضروری ہے, خاص طور پر دہشت گردی اور امن و امان کی صورتحال کے تناظر میں. جنرل صاحب نہیں سن پا رہے. جی جنرل صاحب, جی جی جنرل صاحب, اچھا جنرل صاحب کی کال کا میرا خیال ہے کہ پھر ان سے ہمارا رابطہ اب بالکل منقطع ہو گیا ہے, اور بالکل میں ان کا جملہ سن سکتی تھی کہ وہ فوجی وقت کے مطابق صرف 5 منٹ کے لیے ہمارے ساتھ ہوں گے, لیکن ان کا لائن ڈراپ ہو گئی. سو ونشی صاحب, آپ پروفیسر فیضان کو سن رہے تھے, انہوں نے بہت ساری باتیں کی, اور کافی وہی باتیں جس میں آپ کے خیالات بھی ملتے ہیں کہ ان دونوں ملکوں کو چاہیے ہے اس بات کے لیے کہ بہت سارے امور کے اوپر غور کریں دھیان سے. لیکن ایک بات جو آج آپ سے میں کرنا چاہوں گی, یہ کشمیر کے حوالے سے جو اب بات خاص طور پر سامنے آئی ہے, بھارت نے کہا ہے کہ وہ پاکستان کے زیر انتظام کشمیر کے بارے میں تو پاکستان سے مذاکرات کرے گا, لیکن جموں کشمیر کے بارے میں مذاکرات کا سوال پیدا نہیں ہوتا. تو یہ اس سوال کا جواب ہم دیتے ہیں. سر جن صاحب, آپ ہمارے ساتھ ہیں؟ السلام علیکم جنرل صاحب.
جی وعلیکم السلام.
بہت بہت شکریہ جنرل صاحب, ہمیں بتایا گیا, ہم نے اپنے تجزیہ کاروں سے بھی اسی لیے ان کو کہا ہے کہ تھوڑا سا انتظار کریں کیونکہ آپ کے پاس وقت بہت کم ہے, میٹنگ سے آپ اٹھ کے آئے. آپ کو ہم پاکستان کی یوم آزادی کے موقع پر پروگرام میں خوش آمدید کہتے ہیں, آپ سے ضرور رائے لینا چاہتے ہیں. ایک بات بس ہمارے ضرور بتائیے گا اور اپنا کامنٹ دیتے جائیے کہ 70 برس کی عمر میں پاکستان میں کیا مثبت نمایاں پیش رفت ہوئی ہے جس کا ذکر کرنا ضروری ہے, خاص طور پر دہشت گردی اور امن و امان کی صورتحال کے تناظر میں.
دیکھیں بجٹ, یہ جب 1947 میں پاکستان آزاد ہوا نا, تو ہمارے پاس نہ کوئی انڈسٹری تھی اور نہ ہی کسی قسم کا بھی اسٹیٹ اپریٹس کو فنکشن کر رہا تھا. ایک دو ٹیکسٹائل ملیں تھیں اور ہمارے پاس کوئی آرڈیننس کی فیکٹری بھی نہیں تھی پورے ملک میں. اس وقت 16 تھی جو 16 کے 16 انڈین کے شیئر کے اندر چلی گئی. آج اللہ کے کرم سے پاکستان ہر لحاظ سے, آپ اس کا کمیونیکیشن انفراسٹرکچر دیکھیں, آپ ان کے ایجوکیشنل انسٹیٹیوشنز دیکھیں, آپ ان کی ڈیفنس دیکھیں کہ ناٹ اونلی کے میزائل فورس ہے, نیوکلیئر فورس ہے, ہماری اپنے آرڈیننس کے سیٹ اپس ہیں. سوشل اور ایجوکیشنل سیکٹر کے اندر بھی ہم نے ہائر ایجوکیشن کمیشن کے اوپر بہت سا پیسہ لگایا. بہت کچھ کرنا ہے. ابھی بھی دہشت گردی کی یہ فیز آئی ہے 9/11 کے بعد. اس سے پہلے کوئی یہاں بلاسٹس نہیں تھے, کوئی سوئسائڈل اٹیکس نہیں تھے, لیکن پاکستان کی پوری قوم نے جس جوان مردی اور ہمت کے ساتھ اس کا مقابلہ کیا ہے, دنیا میں اس کی مثال نہیں ملتی. 60,000 قربانیاں دی ہیں جانوں کی, اور آج اللہ کے کرم سے پاکستان اس کے اوپر کنٹرول کر چکا ہے. دہشت گردی کے اوپر بھی آپ یہ دیکھیں, ہمارے انرجی کے ایکیوٹ کرائسز آئے کیونکہ ہمارے کچھ ڈیمز بننے تھے وہ نہیں بنے, اس کے اوپر بھی ابھی ایک سال میں ہم یہ لوڈ شیڈنگ سے جان چھوٹ جائے گی. اور پاکستان خدا کے
رابطہ منقطع ہو گیا.
اور یہ بھی اس لیے ہوا کہ ہندوستان نے بین الاقوامی قوانین کی خلاف ورزی کر کے اپنی افواج اتاری اور ایک جارحیت کا ارتکاب کیا, جس کا پرائم منسٹر انڈیا مودی نے اس کا اقرار بھی کیا, جو بڑا انفارچونیٹ ہے. ملکوں کے اندر مسائل ہوتے ہیں, اس میں ملکوں کے اپنے قصور بھی ہوتے ہیں, لیکن اس کا یہ مطلب نہیں کہ باہر سے کوئی فوج آ کے اس کو دو لخت کر دے. تو وہ ہمارا ایک سیٹ بیک تھا, لیکن آئی اشور یو کہ ان ساری تکالیف اور چیلنجز کے باوجود پاکستان اللہ کے کرم سے ایک زندہ قوم ہے. یہ اتنی کیجولٹیز ہوتی ہیں, پھر یہ صبح سورج چڑھتا ہے تو ایک نئے ولولے کے ساتھ پاکستان آگے موو کرتا ہے. ہماری جو انڈاکومینٹڈ اکانومی ہے وہ بہت زیادہ ہے, اس کو ہم ڈاکومینٹ کرنے کی کوشش کر رہے ہیں. ہماری اسٹاک ایکسچینج ایشیا کے اندر نئے ریکارڈ.
ہم جنرل قیوم صاحب کو نہیں سن پا رہے, میرا خیال ہے ان سے ہمارا رابطہ منقطع ہو گیا ہے. جنرل صاحب کا ہم بےحد بےحد شکریہ ادا کرتے ہیں. ہمیں معلوم ہے کہ وہ اس وقت میٹنگ میں ہیں, تو ان کے ساتھ ہماری پھر بات ہوگی اس مسئلے پر, ہم پھر ان سے دوبارہ رائے لیں گے. لیکن 70 سال میں پاکستان کے اندر کس طرح کا سفر ہوا پاکستان کا, اس کے بارے میں ایک مختصر بیانیہ آپ نے سنا. سینیٹر جنرل صاحب آپ بات اپنی مکمل کر لیجیے پلیز.
جی, میں یہ کہہ رہا تھا کہ دیکھیں ملک کی ترقی کا جو چیز انڈیکیٹرز ہیں وہ اس کی اکنامکس ہے, اس کی جو سائیکو سوشل سائڈز ہے, ایجوکیشن ہے, ہیلتھ ہے, اور اس کے اوپر ہمیں سب سے زیادہ ڈینجر ابھی ملیٹنسی کا ہوا. یہ بھی اس وقت ہوا جب وار آن ٹیرر پہ ہم فرنٹ لائن اتحادی بنے. ان ایڈیشن ٹو دیٹ ہمارا اکنامک کا کرائسس تھا, اسپیشلی انرجی کا, وہ ہم اوور کم کر گئے ہیں. ہم نے بہت مشکل وقت دیکھا ہے, اور یہ جو پچھلے 10-15 سال تھے یہ تو اندولاک تھے, لیکن خدا کے کرم سے پاکستان اس میں سرخرو ہوا. آپ واشنگٹن پوسٹ کی رپورٹ دیکھ لیں, آپ ہمارے میکرو اکنامک جو سٹیپس لیے ہیں ان کے اوپر بین الاقوامی مالیاتی اداروں کی اسیسمنٹس دیکھ لیں. پاکستان ترقی کر رہا ہے, ہم اس کو اس زیادہ سپیڈ کے ساتھ ترقی کرنا چاہتے ہیں. ہم مطمئن ہیں, اور انشاءاللہ قوم کے اندر یونٹی ہونی چاہیے, ایک ول ٹو فائٹ ہونی چاہیے. ایک ہمارے پاس لیڈرشپ ہے, ہماری پارلیمنٹ ہے, ادھر کوئی ڈکٹیٹرشپ نہیں ہے. ہمارے پاس عدلیہ آزاد ہے, میڈیا ہے, سول سوسائٹی وائبرنٹ ہے. تو میں سمجھتا ہوں کہ یہ ساری اچھی انڈیکیشنز ہیں, اور انشاءاللہ پاکستان اگلے 10 سالوں میں بہت آگے جائے گا.
بہت بہت شکریہ سینیٹر لیفٹیننٹ جنرل ریٹائرڈ عبد القیوم ہمارے ساتھ تھے. جن صاحب یوم آزادی کے موقع پر پاکستان کے نے 70 سالوں میں کہاں سے کہاں تک ترقی کی, اس کے بارے میں ایک مختصر گفتگو کرنے کا بےحد شکریہ. آپ سے میری تفصیلی بات پھر بھی ہوگی, آپ کے وقت کا بےحد شکریہ. اور اب ہم بات کرتے ہیں پرتاپ سوموانچی صاحب سے. مجھے معاف کیجیے گا, بیچ میں یہ ہمیں کال ان سے بات کرنا بہت ضروری تھا. تو سوموانچی صاحب یہ فرمائیے گا کہ ابھی ہم یہ بات کر رہے تھے, بھارت نے یہ کہا ہے کہ پاکستان کے زیر انتظام جو کشمیر ہے اس کے بارے میں تو بات کی جا سکتی ہے, لیکن جو جموں کشمیر ہے اس میں پاکستان کے سلسلے کے ساتھ کوئی مذاکرات نہیں ہوں گے. تو اس کو ہم کس طرح سے لے کے چلیں گے؟ کیا یہ دوہرا معیار نہیں ہے؟ کشمیر کے بارے میں بات کرنا ہو پاکستان کے زیر انتظام تو کر لیں, لیکن بھارت کے زیر انتظام کشمیر کے بارے میں بات نہ کی جائے. تو اس میں کس طرح سے لیڈرشپ کو سمجھنے کی ضرورت ہے اور آگے چلنے کی ضرورت ہے کہ ایک بہتر صورت میں دونوں ملک آگے بڑھ سکیں؟
دیکھیے یہ بات وہی میں کہہ رہا ہوں کہ کئی بار کیا ہوتا ہے, کمیونیکیشن کے جو رانگ انٹرپریٹیشنز ہیں وہ آتے ہیں, جو اگر آپ ان کے جا کے پرائم منسٹر نریندر مودی کے ٹویٹر ہینڈل سے بھی اگر آپ دیکھیں گے تو انہوں نے کہا کشمیر کے 4 حصے ہیں, 4 پارٹس ہیں. 3 پارٹ یہاں پہ ہیں, لداخ ہے, جموں ہے, کشمیر ہے, اور جو پاکستان آکوپائڈ کشمیر ہے وہ ہے ایک. तो उन्होंने ये नहीं कहा कि हम इस पे बात, उनका कहना है जब पाकिस्तान पे बात हो, कश्मीर पे बात हो, तो चारों पार्ट पे बात होनी चाहिए। पाकिस्तान का स्टैंड ये होता है कि साहब जो भी बात आपको करनी है वो पहले आप हिंदुस्तान वाले कश्मीर के बारे में बात कीजिए। तो मुझे लगता है ये क्लियर कट स्ट्रेटजी है दोनों तरफ से कि कश्मीर पे बोलना है तो इस हवाले से। तो कल का जो उनका स्टेटमेंट है इसलिए मामला आया, अभी तक ये होता था जब कहते थे कश्मीर पे बात करनी है तो इंडिया कहता था मेरा इंटरनल मामला है मुझे नहीं करनी है। अभी क्या था कि पार्लियामेंट में जब कश्मीर, इंडियन पार्लियामेंट में जब कश्मीर पे डिबेट चल रही थी उसी बीच में पाकिस्तान की ओर से ऑफर आता है कि साहब हम कश्मीर पे बात करना चाहते हैं, उसी पीरियड में वहीं पर उनका स्टेटमेंट आता है कि साहब जब बात करनी है तो चार पार्ट होंगे। तो मुझे लगता है इसको हमको उन चार पार्ट के उनके बयान की तरह देखना चाहिए। ये बयान सही नहीं है कि हम इंडिया वाले हिस्से पे बात नहीं करेंगे, खाली उस पे करेंगे।
अच्छा, बहुत बहुत शुक्रिया प्रताप। सोमवंशी साहब हमारे साथ थे, इट्स ऑलवेज अ प्लेजर लिसनिंग टू यू सर, आपसे मेरी फिर भी बात होगी। अब हम बात करते हैं अफगानिस्तान के बारे में। हमें लंदन से हमारे साथ हैं नमीर वाइज अफगान, और पाकिस्तान से हमारे साथ दे रहे हैं प्रोफेसर फैजान हक, जो कि इस वक्त वहां पाकिस्तान के दौरे पर गए हैं और एक जायजाती और मुशाहदाती दौरा भी कर रहे हैं वहां पर। यहां बफलो यूनिवर्सिटी के साथ उनका ताल्लुक है दरसो तदरीस के सिलसिले में। तो एक आला पाकिस्तानी अहदेदार ने अफगान अमन मुज़ाकरात की बहाली के बारे में एतमाद का इजहार किया है, लेकिन ऐसे कोई आसार नजर नहीं आते कि अफगानिस्तान इस अमल में दोबारा शरीक होने पर तैयार हो। वज़ीर आज़म नवाज शरीफ के मुशीर बराए अमूर खारजा सरताज अजीज ने जुमे के रोज अखबारी नुमाइंदों को बताया था कि अमन बातचीत हफ्तों के अंदर अंदर जारी हो सकती है, जो अमल 2015 में उस वक्त मुअत्तल हो गया था जब तालिबान रहनुमा मुला उम्र की फौतगी और बाद 2016 में मुला मंसूर की हलाकत की खबरें सामने आईं। हफ्ते को जब सरताज अजीज के इस तखमीने के बारे में अफगान सदर अशरफ गनी के मुआविन तर्जमान दावा खान मिनापाल से सवाल किया गया तो उनका कहना था कि पाकिस्तान को अभी इस बात का मुजाहरा करना चाहिए, करना है कि वो अपने अमन अमल के अज़्म पर कायम है, जिसके लिए उसे उन शिद्दत पसंदों के खिलाफ कार्रवाई करना होगी जो अफगानिस्तान में हमले करते हैं। इसके साथ साथ ये भी बताते चले कि आखिरी चार फ्रीकी इजलास मई में मुनक्किद हुआ, जिसमें अमरीका, अफगानिस्तान, पाकिस्तान और चीन की हुकूमतों के नुमाइंदे शरीक हुए, लेकिन तालिबान के नुमाइंदों ने शिरकत से इनकार कर दिया। ये सारी सूरत हाल है। इस वक्त हम बात करते हैं मीर वाइज अफगान साहब, इस सारे बैकग्राउंड के साथ बताइएगा अफगान साहब कि तालिबान के साथ बातचीत का बेहतर माहौल पैदा करने के लिए दोनों मुल्कों यानी अफगानिस्तान और पाकिस्तान को क्या इकदाम करने की जरूरत है।
ये अगर हम एक बात में खुलासा कर ले तो दोनों मुल्कों के हुकाम जो एक दूसरे पे इत्मीनान करना पड़ेगा इन्हें, लेकिन अब ये फजा नजर नहीं आ रहा। अफगान गवर्नमेंट जो है वो तो वाज़े अल्फाज में पाकिस्तान पे इल्जाम लगाते हैं और कहते हैं कि पाकिस्तानी वही वादों पे अमल नहीं किया हुआ जो अफगान गवर्नमेंट के साथ किया हुआ था, और दूसरी जानिब पाकिस्तान अपनी तरफ से उनकी मौकिफ वाजे है। अब रह गई तालिबान की बात, तालिबान के साथ अगर कोई बात कर ली या तालिबान की जो सोर्सेज है वो यही कहते हैं कि उनके साथ कोई सुलह कराना नहीं चाहते, और उनकी बात यू है कि वो डायरेक्ट अफगान गवर्नमेंट उनका कहना ये है कि डायरेक्ट अफगान गवर्नमेंट उनके साथ बात क्यों नहीं करते और बात करने के लिए जमीन साजी क्यों नहीं करते। ये तालिबान का जो आर्गूमेंट है इस बात पे यू चल रहा है, और तालिबान का ख्वाहिश ये है कि जब अफगानिस्तान सुलह करने की बात करते हैं तो या पाकिस्तान गवर्नमेंट के पास जाते हैं या अमेरिका से रिक्वेस्ट करते हैं कि आकर हमारे सुलह करवा दीजिए, जबकि हर दिन तालिबान के मुताबिक अफगान हुकाम और अफगान प्रेसिडेंट यही कहते हैं कि हमें तालिबान का इंटरेस्ट मालूम है। और तालिबान यही बोलते हैं कि अगर उनको हमारे इंटरेस्ट मालूम है तो वो हमें हद भिजवा दे, वो हमें अपना नुमाइंदा भिजवा दे, वो हमारे साथ बैठ करके बात कर ले, हमारी जो बातें हैं वो सुन ले। तो ये तीसरी जानिब ये तालिबान का यही दावा है, लेकिन इस हालात में जो कि पाकिस्तान जहाँ पे खड़ा है वो यूँ है कि करजई की हुकूमत के बाद जब अशरफ गनी का हुकूमत आया तो उस वक्त अशरफ गनी पाकिस्तान का सबसे ज्यादा हानि निकला और पाकिस्तान उस पे हिसाब कर रहा था, और पाकिस्तान यूँ समझ रहा था कि अब अफगानिस्तान और पाकिस्तान की जो मसले हल होने लगी है, और इसी तरह अशरफ गनी अहमदजई ने ये सर पे भी उठाया और बहुत सारे इल्जाम को وہ قبول کر کے پاکستان کے ساتھ پاکستان کو دوستی کا ہاتھ بڑھایا, لیکن بدقسمتی سے یہ دوستی نہیں آگے نہیں جا سکا, اور وہ مسئلے جو کئی بار تکرار ہو چکی ہے آپ لوگوں کے ساتھ, وہ مسئلے سامنے آئے. اب پاکستان یہ وہی کوشش کر رہا ہے کہ اشرف غنی احمد زئی کو واپس ہاتھ میں لے لے, لیکن اشرف غنی احمد زئی اور حمید کرزئی میں فرق یوں ہے کہ حمید کرزئی صبح ایک بات کر رہا تھا, شام اگر اس کے پاس لوگ جاتے اور یا خود سوچتا تو اس پہ تغیر آ سکتا تھا. برعکس اشرف غنی احمد زئی جو ہے وہ جب بات کرتے وہ اپنی بات پہ کھڑے ہو کر رہ جاتے ہیں, اور ابھی سامنے آیا ہوا ہے اور ان کی مطابق وہ کہتے ہیں کہ پاکستان طالبان کے خلاف سب سے پہلے کاروائی کر لے, اور جو
جس کے بعد بات ہو سکتی
کی تھی اور کوئٹہ کا جو شورا ہے اسے بند کر لے, یا خلاصہ میں ہم لوگ یہ کہتے ہیں کہ ان کی اعتماد جو ہے ابھی پاکستان پہ نہیں ہے, اور اس سب چیزوں کو مد نظر رکھ کر مجھے میں نہیں سمجھتا کہ یہ بات ہے یا
جو آگے بڑھ سکتی
جو یہ واپس شروع ہو سکے.
اچھا پروفیسر فیضان, بڑا کوئک کامنٹ کریے گا, ہمارے پاس سیگمنٹ کے لیے وقت اب کم ہے, اور کیونکہ ایک وائس صاحب سے مجھے اور سوال کرنا ہے. آپ یہ بتائیے گا کہ افغانستان کے مسئلے پر جیسا ایک دائرہ ہے, کچھ مثبت تبدیلی نظر آتی ہے پھر دو قدم پیچھے ہٹنا پڑتا ہے. افغان صاحب نے بہت اس کا واضح طور پر کر دیا کہ اب افغان صدر احمد اشرف غنی صاحب یہ سمجھتے ہیں کہ انہوں نے اپنی طرف سے بھرپور کوشش کر لی ہے, اور اب پاکستان کا کام ہے کہ وہ اس سلسلے میں جواباً وہ سب کچھ کرے جو اس سے کہا جا رہا ہے. ایک مسلسل مثبت انداز میں پیش رفت کے لیے کیا کرنا چاہیے؟ کوئک کامنٹ.
جی میرا خیال ہے کہ دونوں طرف کے جو لوگ ہیں, میں صرف ہیڈ آف سٹیٹس کی بات نہیں کر رہا, کہ وہ جو لوگ گراؤنڈز پہ کام کر رہے ہیں انٹیلیجنس اور ملٹری کے لوگ, ان کو آپس میں ایک لائحہ عمل طے کرنا پڑے گا. جب تک یہ نہیں ہوگا یہ نہیں ہو سکتا, یہ ممکن نہیں ہے, کیونکہ پاکستان کو کہیں زیادہ اعتراضات ہیں افغانستان پر. ان کی جو در اندازی ہے بلوچستان میں اور سرحد کے علاقے میں اور وہ جو کے پی کے میں, اور اس سلسلے میں ان کے پاس وہ ثبوت لے کر بیٹھے ہوئے ہیں, اور یہ دونوں طرف ہے, آگ برابر لگی ہوئی اور دونوں طرف سے ہی بجھ سکتی ہے. ایک ملک کے قبضے میں نہ یہ ساری بات ہے نہ کنٹرول ہے. اگر ایک ملک کے بس میں یہ بات ہوتی تو چار ملک بیٹھ کے یہ فیصلے نہ کر رہے ہوتے.
اچھا بہت بہت شکریہ,
آپ نے کہا تھا مختصر بات کروں.
جی جی بالکل, بہت بہت شکریہ پروفیسر فیضان, آج آپ نے بہت ہمیں وقت دیا, آئی ایم سو گریٹفل, آپ کے وقت کا بے حد شکریہ. اور افغان صاحب آپ چلتے چلتے بالکل ایک آپ بھی کامنٹ کرتے چاہیے, لیکن بریف, کہ امریکہ اور چین پاکستان اور افغانستان کے درمیان غلط فہمی اور بدگمانیوں کو دور کرنے کے لیے کیا رول ادا کر سکتے ہیں؟ صرف امریکہ نہیں کہہ رہی, اس کے ساتھ ابھی چین بھی ہے.
سکتا ہے اگر امریکہ چاہے اور چین چاہے, اس میں کوئی شک نہیں. افغان گورنمنٹ پہ امریکہ کا بھرپور کنٹرول ہے, اس میں کوئی شک نہیں. اسی طرح چین کی جو تعلق ہے پاکستان کے ساتھ وہ بھی کوئی سادی سی تعلق نہیں. اگر یہ دو ملک چاہیے تو یہ بالکل ممکن ہے, لیکن اب اگر یہ ممکن ہے سوال یہ تو کیوں نہیں ہو رہا. بات یہ ہے کہ ہمارے دونوں ملکوں کی جو حکام ہے ان کی وہ یا تو بات ماننے کے لیے تیار نہیں ہے, ایک دوسرے نے ایک چھوٹے مسئلے سے انا کا مسئلہ بنایا ہوا ہے. لوگ وہاں پہ جو افغان لوگ ہیں جو پاکستانی لوگ ہیں, میں لوگوں کی بات کرتا ہوں, وہ تو یہی کہتا ہے کہ چلے ٹھیک ہے دو ملکوں کے درمیان تعلقات خراب ہوئی تو ہمسائے ممالک کے تعلقات خراب ہوتے جاتے ہیں اور ٹھیک ہوتے جاتے ہیں, لیکن ٹھیک ہونے کے لیے وہی اقدامات جو چاہیے دونوں طرف سے نہیں ہوئی ہے. ایک طرف اگر ہم پاکستان کی بات کر لیں, پاکستان کی طرف سے بھی وہی اقدامات نہیں ہوئے. میں آپ کو یہی کہہ سکتا ہوں, آپ لوگوں کی ریڈیو کے ناطے لوگ سن رہا ہے, پاکستان نے طالبان کے خلاف کوئٹہ میں کاروائی کی ہے, بہت سارے لوگوں کو گرفتار کیا ہوا ہے, لیکن پاکستان کیوں اسے اناؤنس نہیں کرتے, کیوں اسے ان کو نہیں بتاتے کہ ہاں ہم لوگوں نے یہ کاروائی کی, اتنے لوگ ہم لوگوں نے پکڑے ہیں. مطلب یہ ہے اس تعلقات بنانے کے لیے وہی کوششیں جو علاقے میں چاہیے وہی نہیں ہوا ہے. اگر یہ دونوں ملک اپنی طرف سے ایک دوسرے کے ساتھ کوشش نہ کر لے تو امریکہ اور چین کیا کر سکتا ہے؟ امریکہ اور چین تو اپنی طرف سے کوشش میں لگی ہوئی ہیں, اور وہ جو باتیں ٹیبل کے اوپر ہوتے ہیں وہ تو ان کے سامنے, لیکن زیر زمین باتیں جو ان دونوں ملکوں کے ساتھ ہو رہی ہے یا یہ دونوں ممالک جو ایک دوسرے پہ جو الزامات لگا رہی ہے, اب تو میں یہی کہہ سکتا ہوں کہ الزامات لگانے سے کیا ہو سکتا ہے؟ اگر ایک ملک دوسرے ملک میں مداخلت کرتے ہیں تو جا کر ایمبیسیز موجود ہیں، سفارت موجود ہے، ایک دوسرے کے پاس جائے، ایویڈنس لے جائے، ان کے پاس بھیجے، بتا دے بھائی یہ آپ نے کیا ہوا ہے، اور وہ وہ ان باتوں کو میرے خیال سے میڈیا میں آنے کی ضرورت ہی نہیں، لیکن ہمارے کانگریس بدقسمتی سے میڈیا کی لڑائی پہ زیادہ ترجیح دیتے ہیں۔
بہت بہت شکریہ میر، وائس افغان لندن سے ہمارے ساتھ تھے۔ افغان صاحب آپ کا بہت بہت شکریہ، آپ کے ساتھ میری پھر بھی بات ہوگی۔ ایک چھوٹا سا وقفہ کرتے ہیں اور اس کے بعد پھر ہم پروگرام کو آگے بڑھاتے ہیں۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے، اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام سن رہے ہیں جہاں رنگ، میڈیم ویو 972 کلو ہرٹز پر۔ تو آئیے پروگرام کو اب آگے بڑھاتے ہیں۔ اس وقت اب ہمارے ساتھ ہیں ہماری آخری جو سیگمنٹس ہیں جس میں ہم امریکہ اور بین الاقوامی خبروں کی بات کریں گے یا مشرق وسطی کی بات کریں گے۔ یہاں امریکہ سے ہمارے ساتھ ہیں علی عمران اور لندن سے ہمارے ساتھ ہیں منظر وسیم۔ آپ لوگوں کا پروگرام میں بہت بہت میں خیر مقدم کرتی ہوں، السلام علیکم جی۔
جی وعلیکم السلام۔
علی، امریکہ کے شہر نیو یارک میں ایک مسجد کے پیش امام اور ان کے ایک ساتھی کو گولی مار کر ہلاک کر دیا گیا۔ حکام کے مطابق یہ واقعہ ہفتے کو بعد از دوپہر کوئنز کے علاقے میں اس وقت پیش آیا جب یہ دونوں افراد ایک پارک کے قریب سے پیدل جا رہے تھے۔ نیو یارک پولیس کی ترجمان ٹیفنی فلپس کے مطابق ابھی تک کوئی گرفتاری عمل میں نہیں آئی اور نہ ہی ایسے شواہد ملے کہ ان دو افراد کو ان کے عقیدے کی وجہ سے ہدف بنایا گیا، تاہم ان کے بقول پولیس کسی بھی امکان کو رد نہیں کر رہی۔ امریکہ میں مسلمانوں کے حقوق کی سب سے بڑی تنظیم کیئر نے واقعے پر افسوس کا اظہار کرتے ہوئے ریلی کا اعلان کیا ہے۔ مرنے والوں کی شناخت 55 سالہ امام مولانا اخن جی اور 64 سالہ طاہر الدین کے نام سے کی گئی ہے۔ اور نیو یارک کے میئر بل ڈی بلاسیو کے ایک ترجمان ایرک فلپس نے کہا ہے کہ میئر پولیس کی تحقیقات کا جائزہ لے رہے ہیں اور ان کے بقول گو کے فی الوقت نہیں کہا جا سکتا کہ اس قتل کے محرکات کیا تھے، لیکن یقیناً پولیس وہ تمام اقدام کر رہی ہے کہ جس سے انصاف کی فراہمی یقینی ہو سکے۔ مرنے والے پیش امام کے بارے میں بتایا جاتا ہے کہ وہ چند سال قبل ہی بنگلہ دیش سے یہاں آئے تھے۔ تو اب علی، اس وقت میں دو چیزوں کا حوالہ دوں گی، کیونکہ ملواکی وسکانسن میں بھی ایک مہلک شوٹنگ کے بعد پولیس اور عوام کے درمیان کشیدگی کو ہوا ملی ہے، جو کہ گزشتہ کئی دنوں سے اور بلکہ کئی مہینوں سے یہ واقعات ایسے بھی دیکھنے میں آتے ہیں۔ تو امریکہ میں کچھ عرصے سے تعصب اور نفرت پر مبنی یہ جرائم سامنے آ رہے ہیں، اس بارے میں ابھی تفصیلات مکمل طور پر سامنے نہیں آئیں، کسی واضح محرک کے بارے میں کہنا بھی قبل از وقت ہے، لیکن تمام صورتحال اور بظاہر شواہد کو دیکھتے ہوئے اس واقعے کے بارے میں کیا کریں گے؟
دیکھیں جی، یہ جو کل کا واقعہ ہوا یہ کوئنز میں ایک جامعہ مسجد کے بالکل قریب ہوا، اور اس میں اس کے بعد ایک بہت بڑا پروٹیسٹ بھی ہوا وہاں لوکل لوگوں نے، اور یہاں پہ بنگلہ دیشیوں کی ایک بڑی تعداد میں آباد لوگ ہیں وہاں پہ، جو بنگلہ دیشی امریکنز ہیں۔ تو وہ ایک یہ ایک انتہائی افسوسناک تھا کیونکہ یہ ایک مذہبی جو رہنما تھے ان کو نشانہ بنایا گیا، لیکن ابھی تک جیسا کہ آپ نے فرمایا کہ پولیس نے ابھی اس بات کا کوئی تعین نہیں کیا کہ اس کی محرکات کیا تھے یا مذہب کی وجہ سے ان کو ٹارگیٹ کیا گیا۔ اور ایٹ دی سیم ٹائم پولیس نے یہ بھی کہا ہے کہ وہ کسی بھی امکان کو خارج نہیں کر رہے اس وقت، اور تمام جو ان کی جو انویسٹیگیشن ہے وہ ایک کمپلیٹ اور تھارو ہوگی تاکہ پتہ لگایا جا سکے کہ کیا اور انصاف کی فراہمی کو یقینی بنایا جا سکے۔ اب دوسری طرف میں جو آپ نے جو سوال کیا وہ یہ تھا کہ ہمیں معلوم ہے کہ اس سال امریکہ میں جو الیکشن ہو رہے ہیں تو اسلام اور مسلمانوں کے متعلق ایک بہت بڑا ریٹرک بھی چل رہا ہے، اور یہاں پہ جو خاص طور پہ ریپبلکن کینڈیڈیٹ ہیں ڈونلڈ ٹرمپ، اس کے متعلق کل جو پروٹیسٹ لوگوں نے کیا اس واقعے کے بعد، اس سانحے کے بعد، تو اس میں انہوں نے کہا کہ جی کہ ڈونلڈ ٹرمپ نے جو ریمارکس دیے ہیں اور ایک قسم کا جو ریٹرک انہوں نے کریٹ کیا اور ماحول جو بنا ہوا ہے، تو اس میں اسلام اور مسلمانوں کے خلاف ایک ایسا سینٹیمنٹ ابھارا انہوں نے کہ جس کی وجہ سے یہ واقعات ہو سکتے ہیں، اگرچہ ابھی تک اس کا واقعہ کا کوئی ایسا ثبوت نہیں مل سکا پولیس کے مطابق کہ یہ مسجد کی بنیاد پہ کیا گیا تھا.
جی
تو یہ ایک یعنی کہ ایسا, اور خاص طور پہ اسلامی تنظیموں نے بھی جس جیسا کہ آپ نے کیئر نے ذکر کیا تو انہوں نے بھی یہ کہا ہے. تو اس کیونکہ الیکشن میں اب ریٹرک تھوڑا سا شاید کم ہوا ہے, اس کی وجہ سے ہمیں معلوم ہے کہ ڈیموکریٹک جو نیشنل کنونشن تھا وہاں پہ ایک پاکستانی امریکی تھے جنہوں نے ایک بھرپور تقریر کی اور انہوں نے بتایا کہ امریکی جو مسلمان ہیں وہ کتنے محب وطن ہیں اور امریکہ کے لیے.
لیکن علی ابھی تو ہم اس بارے میں چونکہ قبل از وقت ہے یہ کہا نہیں جا سکتا کیونکہ اس کا محرک ابھی تک سامنے نہیں ہوا کہ آیا یہ مذہب کی بنیاد پر ہے یہ کس طرح سے ہے. تو دوسری بات یہ ہے کہ ملواکی میں جو کہ پولیس کی مولک شوٹنگ ہوئی ہے ایک مشتبہ شخص کے بارے کے وہاں مارا گیا ہے اور اس کے بعد وہاں بھی تشدد کے واقعات دیکھنے میں آئے ہیں. تو امریکہ میں کچھ عرصے سے یہ سارے واقعات جو سامنے آ رہے ہیں تو اس حوالے سے میں نے بات کی تھی کہ ایک پورا جو ماحول بن رہا ہے اس کے بارے میں ایک تجزیہ کار کی حیثیت سے آپ کیا کہیں گے؟
دیکھیں یہ جو ماحول بن رہا ہے, دیکھیں میرے امریکہ کو ہمیشہ سے یہی کہا جاتا ہے کہ امریکہ ایک سب سے بڑی یہاں پہ ایک آج جو دنیا میں ملٹی کلچرل ایک سوسائٹی ہے جہاں پہ تمام مذاہب کے لوگ تمام بیک گراؤنڈ کے لوگ پوری دنیا بھر سے آ کے آباد ہیں. لیکن یہاں پہ ہمیں معلوم ہے کہ پچھلے کچھ عرصے سے اور کچھ سالوں سے یہاں پہ ریس کے ایشوز بھی چل رہے ہیں اور یہاں پہ جو ایک الیکشن کی جو ماحول بنا ہوا ہے اس کے مطابق بھی اور پھر دنیا میں بھی جو چل رہا ہے اور پھر اس کے بعد کچھ واقعات بھی ایسے ہوئے جیسا کہ سین برنارڈینو میں ہوا اور پھر جو ایک گن وائلنس کا جو ایک واقعہ ہوا اس کے بعد, تو اس میں یہ سارے چیزوں نے مل کے ایک ایسا ماحول بھی بنایا ہوا ہے اور ایسے حالات بھی چل رہے ہیں کہ یہ ایک قسم کا یہ ایک ٹرینڈ جو چلا ہے یا ریئیکشن ہوتا ہے یا اس کو ہم کہہ رہے ہیں کہ سیاسی طور پہ بھی اس کو دیکھا جاتا ہے. تو یہ ایک ماحول جو ہے یہ ایک چیلنج بن رہا ہے اور ڈیموکریٹک جو پارٹی ہے اس نے کہا ہے کہ جی امریکہ کا جو ایک پلورلزم کا کلچر ہے اس کو ہم ڈیفینڈ کریں گے, اس کو آگے لے کے چلیں گے, اور جبکہ دوسری طرف کچھ لوگ جو ہیں وہ اس کو سیاسی حوالے سے وہ کہتے ہیں جی اقتصادی حوالے سے بھی ہمیں نقصان ہوا ہے, سیکیورٹی کے بھی بہت بڑے چیلنجز بن گئے ہیں کیونکہ لوگ یہاں پہ آ کے رہ رہے ہیں.
پولیس کی اصلاحات کی بھی بات, پولیس کے نظام میں اصلاحات کی بھی بات ہوئی.
جی بالکل.
اچھا اب ہم بات کرتے ہیں مشرق وسطی کے بارے میں. ہزاروں کی تعداد میں بہت خوش شامی شہری ہفتے کے روز اپنے شہر منبج میں واپس آئے ہیں جہاں سے ایک دن پہلے امریکہ کے حمایت یافتہ جنگجوؤں نے داعش کے انتہا پسندوں کو باہر نکال دیا تھا. منبج شہر ترکی کی سرحد کے قریب واقع ہے اور یہ داعش کا ایک مضبوط گڑھ تھا. کردستان 24 ٹیلی ویژن چینل کی طرف سے نشر کی گئی ویڈیوز میں کئی گاڑیاں ملبے سے اٹی سڑکوں پر ایسے راستے بناتے ہوئے نظر آئیں جس کے بعد دیہی علاقوں سے واپس آنے والے مردوں عورتوں اور بچوں کا ہجوم نظر آیا. خواتین نے شام کی ڈیموکریٹک فورسز کے جنگجوؤں کو خوش آمدید بھی کہا تو اور کئی بچے بھی باہر سڑکوں پر نظر آئے. انتہا پسندوں نے جمعے کو یہ شہر چھوڑ کر داعش کے زیر کنٹرول سرحدی قصبے جرابلس کی طرف پسپائی اختیار کر لی تھی. منبج داعش کے شام میں گڑھ رکہ کے لیے سپلائی روٹ کے حوالے سے نہایت اہمیت کا حامل تھا. منظر وسیم صاحب اب یہ بات بتائیے گا کہ اس علاقے کا داعش کے ہاتھوں سے نکل جانا انتہا پسند داعش کے لوگوں کے لیے کتنا بڑا دھچکا ہے؟
جی کافی بڑا, کیونکہ ان کا جو سپلائی روٹ ہے وہ دو ہی بنتے تھے, ایک جو تھا وہ لبنان کی طرف سے تھا دوسرا ترکی کی طرف سے تھا. تو یہ ترکی والا جو سپلائی روٹ تھا اس کو کافی زیادہ اس کی وجہ سے پرابلم پڑے گا اور جو آگے ان کو فوڈ اور سپلائیز جو تھی جنگی جو آلات ہوتے ہیں اور یہ چیزیں ان کو ملنے میں شاید مزید دقت ہو, تو آگے کی جو ہیں جنگ وہ وہاں پر کنٹینیو کرنا ان کے لیے کافی مشکل ہو جائے گا. تو یہ کافی سگنیفیکنٹ ایک گین تھا جو کہ کیا ہے ابھی اینٹی آئیسس فورسز نے.
اچھا یہاں وہ کہتے تھے کہ یہ منبج جب انتہا پسندوں کے کنٹرول میں تھا تو اس وقت جنگ غیر ملکی جنگجوؤں کو بھرتی کرنے کے لیے بھی استعمال کیا جاتا تھا. تو اب آپ سمجھتے ہیں کہ داعش اب کسی اور نوعیت کے حربے اپنائے گی جنگجوؤں کو بھرتی کرنے کے لیے؟
جی ایسی تھا کہ جو ترکی سے جو نکل کے آتے تھے وہ کیونکہ اٹ واز ناٹ ویری فار فرام دا بارڈر, تو زیادہ تر لوگ ایک سینٹر تھا جو یہ بنا تھا منبج تھا اور یہ اس کے جانے کے بعد سے وہاں سے جو انفیکٹ ہے وہ کم ہو جائے گا. لیکن اگر ہم غور کرتے ہیں تو اب سے کچھ سے 6 سے 8 مہینے پہلے جب یہ شروع نہیں کیا تھا اس کے اوپر ایکشن پراپرلی, تو اس وقت تک ایکسپیکٹڈ تھا کہ ان کی جو اسٹرینتھ ہے ملٹری کی تقریباً 30,000 to 50,000 کے درمیان میں کہیں پر ہے. لیکن اب جو نیا اسیسمنٹ آئی ہے क्योंकि बहुत से लोग छोड़ के भाग गए हैं, इनकी जो आर्मी थी उसको, तो अब कहते हैं कि 15,000 से 20,000 के दरमियान में इनकी आर्मी रह गई है, तो इनको एक ह्यूमन रिसोर्स का भी काफी बड़ा प्रॉब्लम पड़ेगा। और यहाँ से क्योंकि ये इनके जहाँ से इन तक आ रहा था, जहाँ से बाहर से लोग आ रहे थे इनको ज्वाइन करने के लिए, वो भी अगर ब्लॉक हो जाएगा तो मेरे ख्याल में कि ये काफी ज्यादा
दिक्कत
बनेगी आईएसआईएस के लिए सस्टेन करने के लिए कोई भी जंग।
अच्छा अली, अली इमरान से बात करते हैं। अली, इराक में दाइश के जेरे कंट्रोल बड़े शहर मोसल के गिर्दोनवाह में वाके देहातों और कस्बों को वापस लेने के लिए कुर्द पेशमर्गा फौजों ने कार्रवाई का आगाज कर दिया है। उन्हें अमरीका की क्यादत में फिजाई हमलों की मदद हासिल है। शाम के शहर मनबिज की आजादी के बाद मोसल को दाइश के कंट्रोल से निकालने के इम्कान क्या देखते हैं?
भी ये इराकी जो है और कुर्दिश और ट्राइबल फोर्सेस जो है ये मिल के ये जो उस इलाके में एक कार्रवाई करने की कोशिश कर रहे हैं, ताकि वहाँ पे इस्लामिक स्टेट से इसको जो है उसके एरियाज जो है उससे आज़ाद करवाया जा सके। और ये एक बहुत ही अहम एक यानी कि समझा जा रहा है कि इस जो इराक में एक जो स्ट्रगल जारी है कि आइसिस से जो कंट्रोल कर लिए थे इलाके उनको आज़ाद करवाया जाए, तो इसमें जो कुर्दिश फोर्सेस हैं वो जो हैं वो मशरिक से आ रही हैं, जबकि जो इराकी जो आर्मी है, इराकी जो फोर्सेस हैं वो बगदाद की तरफ से, शमाल की तरफ से आ रही हैं। तो ये एक, लेकिन यहाँ पे एक बहुत बड़ा क्योंकि अलमिया और ये एक ह्यूमैनिटेरियन सिचुएशन क्रिएट हो सकती है, क्योंकि बहुत सारे लोगों को आईएसआईएस ने वहाँ पे एक किस्म का असीर बना रखा है और उनको छुड़वाना जो होगा उसमें बड़ी एक किस्म की ये खतरात भी मौजूद हैं कि उसमें सिविलियंस का भी बहुत बड़ा नुकसान हो सकता है। तो लेकिन यहाँ पे ये कि उनके लिए एक अहम एक ये कदम होगा कि उसको कैसे यकीनी बनाया जाए कि उनको लोगों को वहाँ पे उस वो एरिया जो है वो उससे वापस लिया जाए। और अभी जबकि ये बताया गया कि आईएसआईएस क्योंकि अभी उसको पैदर पे नुकसान हुए हैं, उसमें अमरीकी एयर स्ट्राइक्स का भी एक रोल है, और जो शाम में हमने देखा वहाँ पे जो मॉडरेट फोर्सेस थी वहाँ पे उनका और उनका इसके साथ जो कुर्द फोर्सेस हैं उनके साथ मिलके, फिर यहाँ पे भी यही चल रहा है। लेकिन यहाँ पे मैं बताऊंगा कि उसके सिचुएशन जरा यहाँ पे ज्यादा मोसल में इस तरह पेचीदा है, मुश्किल है कि यहाँ की जो लोकल हुकूमत है उसके बगदाद के साथ कोई अच्छे ताल्लुकात नहीं है, और फिर उसके बाद जो एक जो ईरानियन मिलिशियाज हैं उनका भी रोल है। और हमें याद होगा कि अभी हाल ही में जो दूसरे इलाकों में बहुत लड़ाई लड़ी गई थी वहाँ पे भी वो यानी कि वो जो थे उनके ऊपर भी बड़े इल्जाम थे, मिलिटेंट्स जो थे ईरानी जो बैक थे, तो उसमें वो भी एलिमेंट एक फिर से आएगा कि उसमें कैसे ह्यूमैनिटेरियन जो सिचुएशन है उसको कैसे कंट्रोल भी किया जा सके, लोगों को बचाया भी जा सके, जाने भी उनकी बचाई जा सके और इसको आजाद भी करवाया जा सके। तो ये मोसल एक बहुत ही इम्पोर्टेंट जगह है वहाँ पे इराक की जो ये स्ट्रगल है, और अच्छा। उसमें 4-5 इसके हिस्से हैं मुख्तलिफ और एक काफी पेचीदा मल्टीपल वहाँ पे प्लेयर्स भी हैं और मल्टीपल मल्टी लेयर्ड एक ये कॉन्फ्लिक्ट है। और बहुत एक लिहाज से देखा जाए तो मोसल जो है इराक और सीरिया में जो एक जंग जारी है उसका आप कह सकते हैं कि एक माइक्रोकॉस्म है कि इतनी पेचीदगी के अंदर आपने इंसानी जानों को, सिविलियंस को भी बचाना है, आपने मिलिटेंट्स को भी डिफीट करना है, और फिर दूसरी तरफ जो फोर्सेस हैं चाहे वो इराक की गवर्नमेंट की हैं, खुद हैं या दूसरे लोग जो उनके साथ मिल गए हैं, उन्होंने क्या रोल अदा करना है, फिर बाद में इसको किस तरह इलाके को हासिल करना है और लोगों को बचाना है। तो ये एक बड़ा ही अहम, अगर ये हो जाता है तो इराक का समझा जाएगा कि ये बगदाद में जो हुकूमत है उसके लिए बहुत बड़ी ये सक्सेस होगी कि वो आईसिस को
रमादी के बाद मूसल से भी निकाल सकी है। मंजर साहब, ये बताइएगा कि मूसल वो जगह है जहां दाइश के लीडर अबू बकर बगदादी ने 2014 में शाम और इराक के इलाकों में अपनी खुद साख्ता खिलाफत बनाने का ऐलान किया था। मूसल के हसूल के लिए की जाने वाली कोशिशों से क्या नतायज मुतवक्के हैं? मज़ाहमत किस हद तक होगी? जैसा कि आपने सुना, अली इमरान ने काफी तफसील से बताया कि वहां पर कितने मुख्तलिफ प्लेयर्स हैं और वो क्या क्या कर रहे हैं। आप इसको किस तरह से देखते हैं?
जी, अगर मिलिटेरिली देखते हैं तो इनके लिए काफी सिग्निफिकेंट है और ये इनका लास्ट एक मेजर स्ट्रॉन्ग होल्ड है आईसिस का इनके लिए। और जितना आप बता रही हैं कि इन्होंने यहीं से, बगदादी साहब जो थे उन्होंने यहीं से इसका ऐलान किया था अपनी खिलाफत का, और जहां तक अगर ये लूज करते हैं तो उनके लिए इट इज मोर देन जस्ट लूजिंग टेरिटरी, और रिजल्ट ये हो सकता है कि उनको काफी ज्यादा सेटबैक हो। तो अगर हम ये लेकिन और भी गौर करें तो बहुत छोटी छोटी जगहों से जब इनकी जो आर्मी ने विड्रॉ किया तो वो सारे के सारे प्रोबेबली आइदर मोसल में और किसी बड़ी जगहों पर ही गए होंगे, और अगर मोसल में डेफिनेटली वो डिफेंड करने के लिए डिग इन कर लेते हैं तो क्योंकि बड़ा शहर है तकरीबन 2 मिलियन की पॉपुलेशन है, और अगर हम देखते हैं कि छोटा सा मंबी जो कि बहुत छोटा सा शहर था यहाँ पर भी उन्होंने 2000 लोगों को तकरीबन ह्यूमन शील्ड के तौर पर बना रखा था, तो मोसल जो है वो बहुत बड़ा शहर है इस हिसाब से, और वहां पर अगर उन्होंने ह्यूमन शील्ड बना लिया तो जो भी अटैकिंग फोर्सेज होंगी बाहर से इनके लिए बहुत ज्यादा मुश्किल होगा कि अंदर जाके शहर के अंदर बगैर सिविलियन कैजुअलिटी के इस शहर को खाली जल्दी करा सकें, और अगर किया भी तो प्रॉबेबली काफी ज्यादा नुकसान होगा शहर के अंदर जहां जहां जंगें होंगी, जिस तरह हम देखते हैं अलेप्पो में और जगहों पे भी एक स्टेलमेट सिचुएशन बन जाती है, तो इधर भी प्रॉबेबिलिटी है कि ये ऐसा बन सकता है। डिपेंड करता है कि उन्होंने अपने डिफेंसिस कैसे किए हुए, और जिस तरह के पहले भी कहा जा चुका है कि जो अगर हम शियाओं को और सुन्नियों का जो कॉन्फ्लिक्ट एक बन गया इस रीजन में उस हिसाब से देखते हैं तो लोकल जो पॉपुलेशन है उनके पास यही एक था सुन्नियों का जो एक मेजर सिटी रह गया था माइनस अगर हम बगदाद को नहीं लेते, क्योंकि जो बाकी जो फलूजा और ये सारी चीजें जो थी वो पहले ही उनके हाथ से जा चुकी हैं। तो इनके लिए बहुत फर्क होगा कि अगर इन्होंने इस शहर को लूज कर लिया तो मेरे ख्याल में तो ये काफी इसके अंदर डिग इन करेंगे और काफी ज्यादा जंग जो है वो लड़ेंगे आखिरी हद तक, तो ये एक काफी ज्यादा मुश्किल चीज हो सकती है जो इंटरनेशनल फोर्सेस हैं और या फिर जो इराकी आर्मी है उसको इस शहर से आईएसआईएस को बाहर निकाल के खत्म करना एक शॉर्ट पीरियड ऑफ टाइम में, और अगर कर भी लेंगे तो एक सबसे बड़ा प्रॉब्लम ये रहेगा कि हो सकता है कि शहरों को अगर हम इस तरह की आजकल की जंगें देखते हैं तो जितने भी बड़े ऐसे जंगें हुई हैं अभी आजकल जितना अफगानिस्तान फॉर एग्जांपल ले लें या इराक इटसेल्फ भी, कि जो इन्वेड करता है जो सिटी को होल्ड कर लेता है तो वो खुद अपने आप को सीज में ले जाता है, क्योंकि जो छोटी जो होती हैं आर्मीज वो फिर क्या करती हैं कि उसी के जो सराउंडिंग एरियाज होते हैं उसके ऊपर वो फोकस करते हैं और उसको कंट्रोल करना शुरू कर देते हैं, और जो भी उस शहर के अंदर सप्लाईज आ जा रही होती हैं उनके ऊपर वो अपना टैक्स लेना शुरू कर देते हैं। तो एक ये भी एक एस्पेक्ट देखना पड़ेगा कि बहुत इतना सिंपल और स्ट्रेट नहीं होगा कि अगर हम इनको खाली करवाएंगे तो आगे का क्या चलेगा, तो ये जंग एकदम से खत्म मेरा नहीं ख्याल के हो जाएगी,
जल्दी हो सकेगी। अच्छा बिल्कुल आखिरी हमारे पास एक मिनट बाकी है, आप ये बताइएगा कि क्या समझते हैं आपके दाश अब सूरत हाल से मायूस होकर अपनी ताकत का मुजाहरा करने के लिए मुख्तलिफ मकामात पर अलग अलग हमले करेगी जैसे कि यूरोप में किया।
देखें जी जबकि उनके ऊपर हर तरफ से प्रेशर है, एयर स्ट्राइक्स भी हैं, ग्राउंड में भी उनको धचका लगा है, नुकसान हुआ है, और अभी ये जो लेटेस्ट जो उनका नुकसान हुआ है और टर्किश बॉर्डर से जो उनकी सप्लाईज आती थी, तो मैं समझता हूँ कि वो गुरिल्ला वॉर टैक्टिक्स जो है वो शायद अपनाएंगे और इसमें सिविलियंस को शायद वो ज्यादा से ज्यादा उनको बनाने की कोशिश करेंगे, उनको ह्यूमन शील्ड के तौर पे यूज करना चाहेंगे, उनको सीर बनाना शुरू करेंगे। तो मेरे ख्याल में कि वो डेस्परेशन में जो टैक्टिक्स हैं वो ये यूज करेंगे, अटैक्स करेंगे, या वो जिस तरह गुरिल्ला मिलिटेंट वार जो फेयर होती है उसको शायद वो करेंगे, क्योंकि उनके ये आखिरी लग रहा है कि वहाँ पे उनकी बहुत बड़ा नुकसान हुआ है उनको।
बहुत बहुत शुक्रिया अली इमरान जहां वाशिंगटन से, और मंजर वसीम लंदन से हमारे साथ थे, और हम प्रोग्राम जहां रंग में आज आपने मुख्तलिफ मौजूआत पर हमने आपके साथ बात की। हमें उम्मीद है कि आज के मौजूआत आपको पसंद आए होंगे, हमारे तजियाकारों की राय आपने सुनी होगी। urduviewer.com पर लॉग इन कीजिएगा और हमारे इस प्रोग्राम को सुनिएगा ज़रूर, हमें अपनी राय से आगाह कीजिएगा। अब बहजत को प्रोग्राम खत्म करने की जहां रंग इजाजत दीजिए, मेरी आपसे मुलाकात होगी कल फिर इसी प्रोग्राम में। ये बताती चलूं मेरे साथ प्रोड्यूसर अरसलान शरीफ थे और इंजीनियर थे निक इवानोव। अब इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।